यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राजनीतिक निकासका लागि राष्ट्रपति, प्रधान सेनापति र जीएनजी समूहबीच अनौपचारिक छलफल जारी। आन्दोलनरत जीएनजी समूह र प्रधान सेनापतिबीच हिजो जंगी अड्डामा छलफल। जीएनजीको आन्दोलनमा 30 जनाको मृत्यु भएको र 1000 भन्दा बढ़ी घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। मुलुकका पछिल्ला घटनाक्रमबारे नेपाली कांग्रेस र नेकपा एमालेद्वारा चासो व्यक्त। संवैधानिक बाटोबाट निकास खोज्नुपर्नेमा कांग्रेस एमालेको जोड़। जीएनजी आन्दोलनका क्रममा मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा ठूलो क्षति, सेवा प्रवाहमा अझै समय लाग्ने। र इण्डोनेसियामा लगातारको वर्षापछि आएको बाढ़ीमा कम्तीमा 11 जनाको मृत्यु। मुलुकमा विकसित पछिल्लो अवस्थाबाट निकास दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जीएनजी समूह तथा सम्बद्धहरूबीच छलफल भइरहेको छ। आन्दोलनरत पक्ष जीएनजीले आधिकारिक वार्ता टोली तयार बनाउन अनौपचारिक छलफलहरू गरिरहेको जनाएका छन्। आज औपचारिक वार्ता गरी निकासका लागि पहल गर्ने तयारी भएको छ। यसअघि जीएनजी समूहका प्रतिनिधिहरूबीच आगामी नेतृत्वका विषयमा छलफल भएको थियो। नेपाली जीएनजी समूह र प्रधान सेनापति अशोकराज सिग्देलबीच हिजो जंगी अड्डामा छलफल भएको छ। जीएनजीका विभिन्न समूह र प्रधान सेनापतिबीच भावी निकासका सम्बन्धमा छलफल भएको जंगी अड्डाले जनाएको छ। जीएनजीका विभिन्न समूहसँग छलफल भए पनि आधिकारिक समूह र नेता पहिचान नभएपछि आज फेरि वार्तामा औपचारिक रूपमा आउन आह्वान गरिएको जंगी अड्डाले जानकारी दिएको छ। हिजो जीएनजी समूहले राजनीतिक निकासका लागि भर्चुअल संवाद समेत गरेको छ। नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औल्याएको छ। पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यू खुकुलो तुल्याइएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा आज साँझ 5 बजेसम्म लागू हुनेछ। साँझ 7 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ। निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कामका लागि आज बिहान 6 बजेदेखि आवत जावत गर्न सकिने गरी समय निर्धारण गरिएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। देशभरका विभिन्न स्थानमा जनजीवन क्रमशः सामान्य बन्दै गएको हाम्रा समाचारदाताहरूले जनाएका छन्। काठमाडौँ उपत्यकामा बिहान 6 बजेदेखि 10 बजेसम्म हिडडुलमा खुकुलो बनाइएपछि दैनिक उपभोग्य सामग्रीको किनमेलका लागि मानिसहरूको आवागमन बढ़ेको देखिएको छ। उपत्यका बाहिर पनि जनजीवन क्रमशः खुकुलो बन्दै गएको छ। उपत्यका बाहिरको अवस्थाबारे जानकारी दिन हाम्रा विभिन्न जिल्लास्थित संवाददाताहरू अहिले प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। त्यसक्रममा सबैभन्दा पहिला वीरगंजको पछिल्लो अवस्थाबारे जानकारी लिउ। पर्सा संवाददाता ध्रुव अधिकारी हामीसँग जोड़िनु भएको छ। ध्रुवजी,
हजुर, सन्तोषजी,
के छ पछिल्लो अवस्था वीरगंज लगायत पर्सा जिल्ला त्यो क्षेत्रको?
हजुर, वीरगंज सहित 12 पर्साको जनजीवन अहिले बिहानैदेखि आज बिहानैदेखि सामान्य बन्दै गइरहेको देखिएको छ। नेपाली सेना सहितका सुरक्षा गस्तीका कारण शान्ति सुरक्षा समेत सबल देखिएको छ। बिहानैदेखि फाटफुट रूपमा हल्का सवारी साधनहरू पनि सञ्चालित छन्। दैनिक उपभोग्य सामानका पसलहरू पनि सञ्चालनमा आएका छन्। दुध, तरकारी लगायतका पसलहरूमा अहिले मैले बिहान हेरेँ उपभोक्ताहरूको भिड देखिएको छ। यद्यपि सन्तोषजी, पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीसँग भर्खरै मैले अहिले कुरा गरेँ। उहाँले वीरगंजमा लगाइएको अनिश्चितकालीन कर्फ्यू जुन घोषणा गरिएको छ यसका बारेमा सुरक्षा समितिको बैठक अहिले चलिरहेको र अब यस यो कर्फ्यूलाई के गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभएको छ। बैठक यद्यपि अहिले चलिरहेको अवस्था छ र समग्र रूपमा हिजो कारागारको जुन एउटा तनावपूर्ण अवस्था सिर्जना भयो वीरगंज कारागारमा, त्यसपछि वीरगंजमा कारागारको घटना साम्य भइसकेपछि वीरगंजमा कुनै किसिमका अप्रिय घटना पनि भएका छैनन् र अवस्था सामान्य बन्दै गइरहेको देखिएको छ। सन्तोषजी,
हजुर, अब यो आन्दोलनका क्रममा घुसपैठ गरी विभिन्न ठाउँहरूमा सार्वजनिक सम्पत्तिहरू र कतिपय अवस्थामा व्यक्तिगत सम्पत्तिहरू समेत नष्ट गरिएको सन्दर्भ छ। वीरगंजको, पर्साको, त्यस क्षेत्रको अवस्था के छ? त्यहाँ चाहिँ त्यसपछिको विवरणहरू, संकलन लगायतका कामहरू कसरी भइरहेको छ?
हजुर, अब वीरगंज महानगरपालिका लगायतका सरकारी कार्यालयहरूमा आगजनी गरिएको छ। आन्तरिक राजस्व कार्यालय, त्यसै गरी वीरगंज भन्सार, देशकै ठूलो राजस्व असुली गर्ने भन्सार, सबै अहिले कार्यालयहरू ठप्प छन्। भन्सार ठप्प छ र विशेष गरी नेपालकै मुख्य प्रवेशद्वारको रूपमा वीरगन्जलाई लिइन्छ। अहिले आवत जावतमा पनि पूर्ण रूपमा ठप्प गरिएको छ, नेपालीहरू कुनै पनि अहिले भारत जान सक्ने अवस्था छैन र भारतीय नागरिक पनि नेपाल आउन सक्ने अवस्था छैन, बोर्डर पुरै जाम गरिएको अवस्था छ र क्षति त अब ठुलो क्षति भएको छ। अब घुसपैठकै कुरा गर्नुभयो, घुसपैठ भयो भनेर स्वयं आन्दोलन जुन प्रदर्शन र आन्दोलनको जिम्मा लिएका अगुवा विद्यार्थीहरू थिए उनीहरूले पनि स्वीकारेको अवस्था छ। यद्यपि अब यो सबै जुन पर्साका सरकारी कार्यालयहरू एउटा आगजनी गरिएको छ अनि व्यक्तिका घरहरू यहाँका मन्त्रीका घरहरू र व्यक्ति व्यक्ति तोकेर जुन आक्रमण भएको छ यसमा चाहिँ घुसपैठ भएको भनेर स्वयं आन्दोलनकारीहरूले भनेको अवस्था छ। सन्तोषजी
हजुर, अब अहिले भनौँ न अब नागरिक सरकारका सन्दर्भमा केन्द्रमा पनि छलफल भइरहेको छ, जिल्लाका नागरिक अगुवाहरू चाहिँ समाजलाई शान्ति सुव्यवस्था कायम गराउने सन्दर्भमा के भन्नुहुन्छ, यहाँहरूको के अन्तर्क्रियाहरू भएको छ, जिल्लामा त्यस्ता केही प्रयासहरू भएका छन् औपचारिक अनौपचारिक?
अब अहिले अब अनिश्चितकालीन कर्फ्यूको कारण नागरिक समाजका विभिन्न सामाजिक सञ्जालहरूमा विभिन्न धारणाहरू त आइरहेको अवस्था छ। यद्यपि अब यो यसको यो अब जुन परिवर्तनको एउटा विद्यार्थीहरूकै कारण परिवर्तनको रूपरेखा तयार भयो, यसको शान्तिपूर्ण रूपमा समाधान खोज्नुपर्छ, शान्तिपूर्ण रूपमा यसको सेफ ल्यान्डिङ हुनुपर्छ भन्ने आम वीरगन्जवासी आम नागरिक समाजको र तराईवासीको धारणा छ। सन्तोषजी
ध्रुवजी धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो वीरगन्ज स्थित हाम्रा संवाददाता ध्रुव अधिकारी, पर्सा लगायतका त्यस क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी दिनुहुँदै। त्यसै गरी जनकपुर स्थित हाम्रा समाचारदाता अजय झा हामीसँग जोडिनु भएको छ। अजयजी
हजुर, सन्तोषजी
जनकपुर क्षेत्रको पछिल्लो अवस्था कस्तो छ, त्यहाँ शान्ति सुव्यवस्था कायम गर्न कसरी प्रयास भइरहेको छ?
पछिल्लो अवस्थाको कुरा गर्ने हो भने जब चाहिँ संयुक्त सुरक्षा फौज नेपाली सेनाको नेतृत्वमा यहाँ परिचालन भएपछि शान्तिपूर्ण अवस्था रहेको छ र कुनै अप्रिय घटना भएको छैन। तर यसबीचमा तपाईँको आगजनी भएको ठाउँहरूबाट केही व्यक्तिहरू चाहिँ केही युवाहरू केही सानसाना बच्चाहरू पनि छन् त्यसमा छन् त्यो लुटपाट गर्ने त्यहाँ चोरी गर्ने कामहरू भएको र त्यसमध्ये केहीलाई चाहिँ नियन्त्रणमा पनि लिएको छ, जनताले पनि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ र अवस्था अहिले चाहिँ सामान्य हुँदै गएको छ र खास गरेर अब सेनाले नै यो कर्फ्यू आदेश जारी गरेको कारणले त्यो बजारहरू बन्द छ। तर पनि हिजो चाहिँ धेरै बजारहरू खुला भइसकेको थियो र पसलहरू पनि खुल्ने क्रम चाहिँ जारी नै रहेको थियो र साना साना सवारी साधनहरू पनि यहाँ चल्ने क्रम चाहिँ सुरु भएको थियो र हिजो चाहिँ बेलुका 5 बजेदेखि कर्फ्यू आदेश जारी भएको छ। त्यस पछाडि अहिले चाहिँ शान्त वातावरण भएको यहाँ जानकारी गराउन चाहन्छु।
मानिसहरूको जनजीवन सहज बनाउने सन्दर्भमा, दैनिक उपभोग्य सामग्रीहरूको व्यवस्थापनका सन्दर्भमा के कसरी त्यहाँ स्थानीय प्रशासनले काम गरिरहेछ त?
अब दैनिक उपभोग्यका सामग्रीहरूमा यहाँ कुनै अभाव अहिले कतैबाट आइ नै सकेको छैन र सबै चाहिँ पसलहरू जस्तै खाद्यान्नका पसलहरू केही घण्टा खोल्ने भनेर आइसकेको छ र त्यो चाहिँ खोल्ने र कसैलाई चाहिँ आवश्यकता परेको खण्डमा चाहिँ किनमेल गर्नका लागि पनि समय तोकिएको छ। त्यसकारण अहिलेसम्म त्यो खाद्यान्नको अभाव चाहिँ यहाँ भइसकेको छैन र अभाव हुने अवस्था पनि हुँदैन किनभने यो ठाउँ त अब खाद्यान्नको भण्डारै छ, यहाँ खाद्यान्नको अभाव हुँदैन र दैनिक उपभोग्यका सामग्रीहरू पनि अभाव हुँदैन किनभने पसलहरू सीमित समयको लागि खुला नै भएको कारणले यहाँ त्यस्तो अभाव भएको चाहिँ कसैले महसुस गरेको हामीलाई चाहिँ जानकारी प्राप्त भएको छैन।
जनजीवन त्यहाँ सामान्य नै अवस्थामा अगाडि बढिरहेको भन्न सकिन्छ?
एकदम जनजीवन सामान्य छ तर जुन सरकारी संरचनाहरू सम्पत्तिहरूमा चाहिँ ध्वंस भयो, चाहिँ आगो लगाउने काम भयो, त्यसले चाहिँ ठुलो क्षति गरेको छ। खास गरी यो मधेस भवनमा रहेका मन्त्रालयहरू मुख्यमन्त्री कार्यालयहरू त्यसै गरी तपाईँको जनकपुर धाम उपमहानगरपालिका आन्तरिक राजस्व कार्यालय अनि भन्सार कार्यालय यातायात व्यवस्था कार्यालय लगायतका जुन प्रहरीका चौकीहरूमा जुन आगजनी ट्राफिक प्रहरी कार्यालयमा पनि आगजनी भएको छ। त्यसै गरी यहाँ प्रहरी चौकीहरू आधा दर्जनभन्दा बढी प्रहरी चौकी आगजनी गरिएको छ जसको कारणले चाहिँ यसको क्षतिको चाहिँ मूल्याङ्कन अहिले गरिसक्ने अवस्था रहेको छैन र अरबौ अरबमा क्षति भएको आम श्रोताहरूलाई यहाँ मार्फत जानकारी गराउन चाहन्छु।
धन्यवाद अजयजी।
धन्यवाद।
जनकपुरको अवस्थाबारे जानकारी दिँदै हुनुहुन्थ्यो हाम्रा जनकपुर संवाददाता अजय झा। अब लागू विराटनगरतर्फ कुमुद अधिकारी हाम्रा विराटनगर संवाददाता प्रत्यक्ष सम्पर्क में जोड़िनु भएको छ। त्यस क्षेत्रको अवस्थाबारे जानकारी लिने प्रयास हामी गरिरहेका छौं। कुमोजी, विराटनगर लगायत पूर्व क्षेत्रको अवस्था कस्तो छ? त्यहाँ जनजीवन सामान्य बनाउन कसरी प्रयास भइरहेको छ?
जस्तो अस्तिका दिनमा जसरी आन्दोलनका कारण जुन ठुलो क्षति भयो, तर क्रमशः कुरा गर्दाखेरि हिजोको दिनमा स्थिति हिजोदेखि सामान्य बन्दै गएको छ। नेपाली सेनाले जब कर्फ्यू र निषेधाज्ञा जारी गरेको छ, त्यसपछि समग्र विराटनगर लगायत समग्र यो क्षेत्रमा चाहिँ हिजोदेखि सामान्य रूपमा हल्का फुल्का सवारी साधनहरू चलिरहेका छन् भने, त्यसै गरी भित्री बजारका पसलहरू त खुलेका छैनन्, तर विराटनगर बाहिरका विराटनगर वरिपरिका बजारका भने पसलहरू चाहिँ खुल्ला रूपले खुल्ला देखिएका छन् र सवारी साधनमा सिटी रिक्साहरू मोटरसाइकलहरू चाहिँ चलिरहेका छन्। अब निश्चित आज्ञा भएको हुनाले पूर्ण रूपले सवारीको पसलहरू त खुलेका छैनन्, तर पनि सवारी साधनहरू जस्तो आज 10 बजेदेखि निषेधाज्ञा जारी गरेको छ, त्योभन्दा अगाडि हामीले मैले भर्खरै 6-7 बजेतिर समग्र विराटनगरभरि नै हेर्दै हेर्दै आयौँ। त्यसको क्रममा चाहिँ सिटी रिक्साहरू हल्का सवारी साधनहरू विराटनगर इटरी सडक खण्डमा होस् चाहे विराटनगरका विभिन्न सडकमा चाहिँ सवारी साधनहरू हल्का रूपले चलेका छन् भने, त्यस्तै बजार पसलहरू चाहिँ बिस्तारै खुलेको पाइएको छ। यद्यपि अब निषेधाज्ञा जारी भएको छ, 10 बजेपछि चाहिँ अब छुट्ट बन्द हुन्छ। समग्र रूपमा भन्दाखेरि अब हिजो अस्तिको भन्दा स्थिति चाहिँ आज धेरै सामान्य अवस्थातिर उन्मुख भइरहेको छ। सन्तोषजी,
अब जसरी देशभर नै सार्वजनिक सम्पत्तिहरूमा क्षति पुर्यायो, मानिसहरूले अहिले कहाँ कहाँ के भयो होला भन्ने चासो पनि राखिरहेका छन्, विराटनगर क्षेत्रमा सार्वजनिक सम्पत्तिहरूमा क्षतिको अवस्था कस्तो छ? त्यहाँ के कुराहरूमा क्षति पुर्यायो विशेष गरी?
अघि जस्तो हाम्रो समग्रमा भन्नु कुरा छ, जुन अस्तिको एउटा दिन थियो त्यो दिनको सम्झना एक प्रकारले हेर्दाखेरि समग्र राष्ट्रले ठुलो क्षति पुर्याएको छ र सो क्रममा पनि विराटनगर अघि भने जस्तै संवाददाताले भने जस्तै विराटनगरका मुख्यमन्त्री कार्यालय, यहाँका प्रदेश मन्त्रालयहरू, यहाँको प्रमुख जिल्ला अधिकारी सिडिओ कार्यालय र त्यसै गरी यहाँका विभिन्न ठाउँका सरकारी कार्यालय, महानगरपालिका कार्यालयहरू, स्वास्थ्य मन्त्रालयहरू र मालपोत कार्यालय, अदालत कार्यालय, समग्रमा भन्दाखेरि सर यहाँ कस्तो भने 1.5 दर्जनभन्दा बढी सरकारी कार्यालयहरूमा आगजानी भएको छ भने, त्यो आगजानी चाहिँ पूर्ण रूपमा ध्वस्त नै त्यो कार्यालय जुन जुनमा आगजानी भएको छ, ती आगजानीका सवारी साधनहरू र त्यो कार्यालयका कागज पत्रहरू लगायत भवनहरू समेत जस्तो हामीले कोरोना निवास त्यो पनि जीर्ण भएको छ भने, समग्र व्यक्तिगत रूपमा पनि भवनहरू केही अब राजनीतिक दलका नेताहरूको घरमा पनि आगजनी भएको छ र समग्र सरकारी कार्यालयलाई चाहिँ बढी टार्गेट बनाएको हुनाले पनि ती सरकारी कार्यालयहरूमा अब काम गर्ने अवस्था पनि छैन, कसरी जाने कागज पत्र छैन, त्यहाँ कुनै प्रकारको डाटा छैन, अब सबैतिर खरान छ। हामीले के सरकारी कार्यालयमा पनि छिर्यौँ, त्यहाँ अहिले पनि आगोको रातको ताप त्यत्तिकै धुवाहरू आइरहेका छन्। यहाँको तपाईँको सुपर मार्केट अब तपाईँको भानुभट्टी जस्तो बिल्डिङमा ठुलो आगजानी भएको छ भने, सबैतिर समग्र विराटनगर क्षेत्रका विभिन्न कार्यालयहरूमा चाहिँ ठुलो क्षति पुगेको छ।
कुमोजी, यो जानकारीका लागि धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो विराटनगर स्थित हाम्रा संवाददाता कुमोद अधिकारी। त्यसै गरी अब पहाड़ी जिल्ला पाल्पातिर लागू, पाल्पा संवाददाता विष्णु खनाल हामीसँग जोडिनु भएको छ। विष्णुजी,
हजुर,
पाल्पामा के छ अवस्था?
पाल्पामा विशेष गरी पाल्पा पहाड़ जिल्ला र विशेष गरी आन्दोलनका हिसाबले हेर्ने हो भने विगतका आन्दोलनहरूलाई पनि हामीले सम्झिनुपर्छ। ती आन्दोलन त्यतिखेरका 62-63 आन्दोलन, 46 सालका आन्दोलन हेर्दै जाँदा र अहिलेको यो युवाहरूको आन्दोलन हेर्दै जाँदा समग्र रूपमा पाल्पा शान्तिपूर्ण जिल्ला हो। विगतदेखि नै यहाँ चाहिँ आन्दोलन गर्ने क्रममा खेती नगर्ने गरी होइन अब व्यक्तिगत सम्पत्तिको रक्षा गर्ने गरी सरकारी सम्पत्ति रक्षा गर्ने गरी नै आन्दोलन हुँदै आएको पृष्ठभूमि हो र त्यही आन्दोलनलाई पृष्ठभूमिमा लिँदै हिजो र अस्ति भएका आन्दोलनका नेतृत्व गर्ने युवाहरूले पनि त्यति ठुलो क्षति आगोनी लगाउने खालको क्षति चाहिँ पाल्पा जिल्लामा कोही पनि भएन। विशेष गरी पाल्पाको सदरमुकाम चानसेन, त्यसै गरी ठुलो बजारको रूपमा रहेको रामपुर र ग्रामीण भेगका बजारहरूमा समेत केही ऱ्यालीहरू निस्किएका हुन्, ऱ्यालीहरू चाहिँ विरोधका स्वरूपहरू चाहिँ प्रस्तुत गरेका हुन् युवाहरूले, तर उनीहरूले जिल्लाका सरकारी कार्यालयहरूमा चाहिँ रहेको राष्ट्रिय झण्डासँगै आफ्नो कालो झण्डा राख्ने अनि त्यस पछाडि विभिन्न पार्टीका मुख्य ठुला पार्टीका नेपाली काङ्ग्रेस, नेकपा, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनमुक्ति लगायतका पार्टी कार्यालयहरूमा चाहिँ नाम लेखेका बोर्डहरू, ब्यानरहरू झिकेर फालिदिने र तिनीहरूले बाटोमा ल्याएर जलाउने, त्यसपछि यसैभित्रका डकुमेन्टहरू ल्याएर बाटोमा ल्याएर जोगाउने चाहिँ काम गरे, तर भौतिक रूपमा भवनमै आगो लगाउने, सरकारी सम्पत्तिमै आगो लगाउने लगायतका कामहरू चाहिँ पाल्पामा आन्दोलनका क्रममा भएनन्। त्यसै गरी र्याली चाहिँ तामसेन बजारमा निकै ठुलो र्याली निस्केको थियो, जिल्ला प्रशासन कार्यालय अगाडि गएर त्यसलाई त्यहाँ चाहिँ विभिन्न नेताहरूका पुतला भना जलाउने काम भए, रामपुरमा पनि त्यस्ता खालका कार्यक्रमहरू भए, तर भौतिक रूपमा चाहिँ खेतीको हिसाब गर्ने भने चाहिँ पाल्पा जिल्लामा त्यस्तो खेती चाहिँ भएको छैन, कोही आगजनी पनि भएको छैन, र झन्डा गाड्ने लगायत स्थानीय तहका भवनहरूमा पनि कालो झन्डा राख्ने, नगरपालिकाको भवनमा कालो झन्डा राख्ने, मेयरको कार्यालयमा पुगेर त्यहाँ भएका राष्ट्रपति प्रधानमन्त्रीका तस्विरहरू ल्याएर जलाउने कामहरू भए, तर त्यस्तो आगो लगाउने काम चाहिँ जिल्लामा भएको छैन। यहाँ चाहिँ शान्तिपूर्ण रूपमै आन्दोलन भयो, शान्तिपूर्ण रूपमै आन्दोलनको र्याली निस्कियो, नारा लगाए, तर विशेष गरी भौतिक रूपमा र आगो लगाउने कामहरू चोट्याङ खेती भएन।
विष्णुजी, यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
देशका विभिन्न क्षेत्रमा खास गरी भौतिक संरचनाहरू आन्दोलनका क्रममा नष्ट गरिए पनि पाल्पामा भने विद्यार्थी आन्दोलनकारीहरूले यसअघिदेखि नै क्षति नपुर्याउने भनी गरेको सहमतिका कारण त्यहाँ क्षति हुन नपाएको र त्यहाँ जोगिएको अवस्था सामान्यतर्फ अगाडि बढेको पाल्पा संवाददाता विष्णु खनालले जानकारी दिनुभयो। हामी विभिन्न जिल्लाका अवस्थाबारे क्रमशः जानकारी दिने नै छौं। अब बाँकी प्रसंग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेएनजी आन्दोलनका क्रममा अहिलेसम्म अस्पतालमा 30 जनाको मृत्यु भएको र 1,000 भन्दा बढ़ी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले देशभरिका 29 अस्पतालमा 30 जनाको मृत्यु भएको र 1,061 जनाको उपचार अहिले चलिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त गरेको विवरण सार्वजनिक गरेको हो। यो संख्या जेएनजी पुस्तामा भएको हिंसात्मक घटनामा भएको तथ्याङ्क रहेको स्वास्थ्य मन्त्रालयले आफ्नो विवरणमा सार्वजनिक गरेको छ। त्यसक्रममा निजामती अस्पतालमा 6 जना, राष्ट्रिय ट्रमा सेन्टरमा 8 जना, एभरेस्ट अस्पतालमा 3 जना, काठमाडौँ मेडिकल कलेज सिनामंगलमा 2 जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 1 जना, फ्रन्टलाइन अस्पतालमा 3 जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा 2 जना र भेरी अस्पताल नेपालगंजमा 5 जना गरी 30 जनाको निधन भएको छ। त्यस्तै 274 जना घाइतेहरू भर्ना भई उपचार गरिरहेको, 56 जनालाई एउटा अस्पतालबाट अर्को अस्पतालमा रेफर गरिएको र 719 जना उपचार पश्चात घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। अहिले निजामती अस्पतालमा 48 जना, ट्रमा सेन्टरमा 58 जना र वीर अस्पतालमा 20 जनाको उपचार भइरहेको छ। त्यसै गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 25 जना, काठमाडौँ मेडिकल कलेजमा 24 जना र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा 26 जनाको उपचार चलिरहेको छ। सबैभन्दा धेरै उपचार 436 जना निजामती कर्मचारी अस्पतालमा भएको, ट्रमा सेन्टरमा 161 जनाको उपचार भएको र एभरेस्ट अस्पतालमा 109 जना घाइतेको उपचार भएको मन्त्रालयले जनाएको छ। प्रदर्शनकारीहरूले सिंहदरबारका विभिन्न क्षेत्रहरूमा आगजनी गरेका कारण सिंहदरबार अहिले शून्य प्राय देखिएको छ। प्रदर्शनकारीको आक्रमणको निशानामा परेको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार सुनसान रहेको हाम्रा समाचारदाताले जनाएका छन्। सिंहदरबार परिसर बाहिर रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय सहितका विभिन्न निकायहरू पनि ध्वस्त पारिएको छ। सर्वोच्च अदालत, संसद लगायतका ठूला भवनहरू ध्वस्त भएका छन्। आगजनीबाट कार्यालय भवन, आवश्यक आवासहरू, अत्यावश्यक राशन, ठूलो संख्याका सवारी साधनहरू जलेर नष्ट भएका छन्। मुलुकको न्याय प्रशासनको प्रमुख केन्द्र सर्वोच्च अदालत काम गर्न नसक्ने अवस्थामा पुगेको छ। आगजनी नियन्त्रण र क्षति भएका भौतिक संरचनाहरूको व्यवस्थापन र सरसफाईको काम त्यहाँ गरिएको अदालत प्रशासनले जानकारी दिएको छ। जेएनजी पुस्ताको पूर्व निर्धारित कार्यक्रम अनुसार आन्दोलनका क्रममा भएका फोहोर व्यवस्थापनका काममा स्वस्फूर्त रूपमा कतिपय नागरिक खटिएका पनि छन्। भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्जालन र युवा नेतृत्वका लागि जेएनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो क्षति बेहोरेको छ। जेएनजी पुस्ताले गरेको प्रदर्शनमा घाइते भएका मध्ये 3 जना प्रहरीको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ। महानगर प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरूङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अहिलेसम्म देशभरका विभिन्न कारागारबाट 14,000 कैदी र 500 जति थुनुवा फरार भएको पनि प्रहरीले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्नुभई संकटको अहिलेको घड़ीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज तुल्याउँदै राष्ट्रिय सम्पत्ति सम्पदा र परम्परामा आधारित मूल्य मान्यताको संरक्षणमा ध्यान पुर्याउन आह्वान गर्नुभएको छ। देशको पछिल्लो अवस्थाबारे संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले युवा पुस्ता लगायत आम नागरिकले शान्तिपूर्ण आन्दोलन मार्फत आफ्ना माग मुद्दा र असन्तुष्टि राख्न पाउनु लोकतान्त्रिक प्रक्रिया भए पनि सरकारी सम्पत्ति तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गरिनुपर्नेमा जोड़ दिनुभएको छ। छिमेकी चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको जनाएको छ। नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा हिजो चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले चीन र नेपाल परम्परागत मित्र भएको नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढंगले सम्बोधन गर्नेमा चीन विश्वस्त रहेको उल्लेख गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयले आगामी कार्तिक 10 गतेसम्मका लागि पठन पाठन बन्द गर्ने निर्णय गरेको छ। त्रिभुवन विश्वविद्यालयका प्रमुख लिली थापा छेत्रीले जारी गर्नुभएको विज्ञप्तिमा आगामी कार्तिक 11 गतेदेखि त्रिभुवन विश्वविद्यालयको पठन पाठन सञ्चालन हुने उल्लेख गर्नुभएको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदी विदाबाट कटौती गर्ने गरी भदौ 29, 30 र 31 तथा असोज 1, 2 र 5 साथै कार्तिक 9 गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन बन्द गर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ। म्याग्दीमा कारागारबाट भागेका 25 कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतसँग सीमा जोड़िएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ। त्यस्तै हाम्रा विभिन्न संवाददाताहरूका अनुसार नेपाल भारत सीमा क्षेत्रमा अधिकांश स्थानमा आवागमनमा रोक लगाइएको छ। काठमाडौँ महानगरपालिकाले अहिलेको अवस्थामा कुनै पनि बालगृहमा खाना आवास र सुरक्षामा चुनौती भएमा तत्काल काठमाडौँ महानगरपालिकालाई सम्पर्क गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ। नेपाली सेनाले महाराजगंज इलाकाबाट लुटपाट गर्ने 4 व्यक्तिसहित 7 नाल हतियार उक्त हतियारका म्यागजिन राउण्ड ब्युनेट लगायतका सामग्रीहरू बरामद गरेको जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजो साँझदेखि सञ्चालनमा आएपछि विभिन्न गन्तव्यहरूमा जाने यात्रुहरूको त्यहाँ घुइँचो लागेको छ। राष्ट्रिय समाचार समिति रासस नेपाल पर्यटन यसलाई फेरि सुन्नुहोस्। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ। विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न असहज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको राष्ट्रिय समाचार समितिले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय प्रसंगमा इण्डोनेसियाका दुई प्रान्तमा आएको बाढ़ीमा परि कम्तीमा 11 जनाको मृत्यु भएको छ, 13 जना हराइरहेका छन्। सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण पूर्वी नुसा तेंगरा प्रान्त र पर्यटकीय टापु बालीमा बाढ़ी आउनुका साथै कतिपय क्षेत्रमा पहिरो गएको छ। आज कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। मधेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा अधिक वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राजनीतिक निकासका लागि राष्ट्रपति प्रधान सेनापति र जेएनजी समूहबीच अनौपचारिक छलफल आन्दोलनरत जेएनजी समूह र प्रधान सेनापतिबीच हिजो जंगी अड्डामा पनि छलफल। जेएनजीको आन्दोलनमा 30 मृत्यु भएको र 1,000 भन्दा बढ़ी घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। पछिल्लो घटनाक्रमबारे नेपाली कांग्रेस र नेकपा एमालेद्वारा चासो व्यक्त। संवैधानिक बाटोबाट निकास खोजिनुपर्नेमा जोड़। जेएनजी आन्दोलनका क्रममा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा ठूलो क्षति शून्यता छाएको छ। सेवा प्रभावमा अझै समय लाग्ने र इण्डोनेसियामा लगातारको वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 11 जनाको मृत्यु। बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।